نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تيسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا وهو العزيز الغفور الذي خلق سبع سماوات طباقا ما ترى في خلق الرحمن من تفاوت فارجع البصر هل ترى من فطور ثم ارجع البصر كرتين ينقلب إليك البصر إليك البصر خاسيا وهو حسير سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين ابھی آپ کے سامنے سورۃ ملک کی آیت نمبر 2 اور اسے اگلی چند آیات پڑھی اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ الذی خلق الموت والحیاۃ وہ ذات جس نے زندگی اور موت کو پیدا کیا کیوں پیدا کیا لیبلوکم ایکم احسن عملا تاکہ وہ تم کو آزمائے کہ کون احسن عمل کرتا ہے اور وہ خود کیسا ہے وہو العزیز الغفور اور وہ غالب بھی ہے اور بخشنے والا بھی ہے قرآن پاک کی یہ معروف آیت ہے اگر اسے پچھلی میں ساتھ پڑھتی تو آپ ایک لمحے میں سمجھ جاتے کہ تبارک الذی بیدہ الملک وہو علی کل شیء قدیر یعنی یہ سورۃ ملک کی ابتدائی آیات ہیں لیکن میں نے آیت نمبر 2 سے اس لیے شروع کیا کہ آج ہم جس ہستی کی بات اور جس کام کی بات کرنے لگے ہیں اس کو پڑھنے کے بعد واقعی یہ لگتا ہے کہ یہ آیت ان کے مناسب معلوم ہوتی ہے اللہ تعالیٰ نے اس آیت میں ہمیں زندگی اور موت کا مقصد آزمائش بتایا ایسے لگتا ہے کہ یہ بات امام بخاری رحمہ اللہ بہت ہی اچھی طرح سمجھ گئے نہ تو وہ دنیا کے دجل میں آئے اس کے دھوکے میں آئے کہ ہر وقت اسی کے کمانے کھانے سجانے سنوارنے پہ لگے رہے اور نہ اس سے کچھ اور نتیجہ کیا نکلا کہ انہوں نے زندگی کو ایسے بسر کیا جیسے کرنا چاہیے پچھلے سیشن میں ہم ان کی شخصیت کی کچھ باتیں جان چکے ہیں آج خاص طور پہ جس کی بات کریں گے وہ ہے صحیح بخاری کیا تھی کب لکھی گئی کن حالات میں لکھی گئی پھر انشاءاللہ اس کی مزید باتیں دیکھیں گے لیکن اگلی آیت صحیح بخاری کے اوپر فٹ ہوتی ہے کیسے الذی خلق سبع سماوات طباقا وہ ذات جس نے سات آسمان تہ بتہ پیدا کیے ماں ترا فی خلق الرحمن من تفاوت کیا تم دیکھتے ہو رحمان کی تخلیق میں کوئی جھول کوئی کمی کوئی بھیشی کوئی مسٹیک کوئی شارٹ کمنگ نہیں دیکھتے شاید تم نے ایک بار دیکھا ہے سطحی طور پہ دیکھا ہے تو تمہیں نظر نہیں آیا لہذا فرج البصر ایک بار پھر دیکھو یعنی ایک دفعہ ذرا دوبارہ نظر ڈالو تنقیدی نظروں سے دیکھو پھر بتاؤ حل ترا من فطور کیا تمہیں کوئی شگاف دکھتا اشارہ تو آسمان کی طرف ہے کیا آسمان کو ایک بار نہیں کئی بار دیکھو تمہیں اس میں کوئی شگاف نہیں دکھلے گا بلکہ سم مرج البصر کرتین پھر تم دہرا لو اپنی نظر کو یا پلٹا لو اپنی نظر کو دوسری بار بھی ین قلب الیک البصر پلٹ آئے گی تمہاری طرف تمہاری نگاہ خاصین تھکی بھی وہو حسیر اور وہ ماندی ہوگی یعنی تھک چکی ہوگی تمہاری بار بار کی کوشش کے باوجود بھی تم اللہ کی اس تخلیق میں کوئی جھول نہیں دیکھو گے یہ آیت امام بخاری رحمہ اللہ کی تصنیف صحیح بخاری کے بارے میں ایک عالم کا قول ہے وہ کہتے ہیں کہ جس طرح اللہ کے آسمان میں بار بار دیکھنے کے باوجود بھی کوئی جھول نہیں دکھتا اسی طرح سے امام بخاری کی صحیح کو بار بار بھی دیکھیں تو اس میں کوئی جھول نہیں ملتا. پہلی بات کریں گے کہ صحیح بخاری کیوں لکھی گئی. بالکل پہلے سیشن میں جب آپ کو ہسٹری دی تھی تو بتا دیا تھا کہ ان کے ایک استاد راہوے کے کہنے پہ لکھی تھی, لیکن ایک خواب ذریعہ بنا تھا. یعنی صحیح بخاری کیوں لکھی گئی, کن حالات میں لکھی گئی اور اس کے ساتھ کیا معاملات ہوتے ہیں, اس کے بارے میں ایک شخص نے, بعض کہتے ہیں کسی اور نے دیکھا اور بعض کہتے ہیں کہ امام بخاری نے خود دیکھا. خواب کچھ اس طرح سے تھا کہ نبی صلی اللہ علیہ وسلم بیٹھے ہیں اور آپ کو کچھ مکھیاں ستا رہی ہیں, اور امام بخاری وہاں کھڑے ہو کر نبی صلی اللہ علیہ وسلم کو پنکھا چل رہے ہیں, جس کی وجہ سے وہ مکھیاں دور چلی جاتی ہیں. اس خواب کی تعبیر جب ان کے استاد کو پوچھی گئی تو انہوں نے کہا کہ آپ نبی صلی اللہ علیہ وسلم کی حدیثوں کو پائل اپ کرنے, جمع کرنے کا کام انجام دو گے, اور وہ لوگ جنہوں نے خود سے حدیثیں وضع کر رکھی ہیں آپ ان کی حدیثوں کو چھانٹ دو گے. یعنی یہ ایک خواب تھا کہ خواب میں ہی اللہ کے نبی نے بتا دیا. یعنی کسی کو بھی اللہ دکھا سکتا ہے, اس میں کوئی بری بات نہیں کہ امام بخاری حدیث کی چھان پھٹک کریں گے. اسی طرح ایک اور خواب بھی آتا ہے, وراق بخاری ہیں, انہوں نے خواب دیکھا کہ نبی صلی اللہ علیہ وسلم قبر شریف سے باہر تشریف لائے, اور جب آپ قدم مبارک اٹھاتے ہیں تو امام بخاری آپ کے قدم مبارک کی جگہ پر اپنا قدم رکھتے ہیں. یہ ہے اطیع اللہ و اطیع الرسول اور اتباع رسول. اسی طرح ایک اور خواب حافظ ابن حجر نے کہا, اور یہ بہت بڑی بڑی شخصیات ہیں جن کے نام آپ سن رہے ہیں, اپنے وقت کے مواحد لوگ تھے, کہتے ہیں کہ میں نے خواب دیکھا کہ میں رکن یمانی اور مقام ابراہیم کے درمیان بیت اللہ کے قریب سو رہا ہوں, خانہ کعبہ کے اندر سو رہا ہوں. خواب میں نبی صلی اللہ علیہ وسلم تشریف لائے اور فرمایا, اے ابو زید, یہ ان کی کنیت تھی, کب تک شافعی کی کتاب کا درس دیتے رہو گے اور ہماری کتاب کا درس نہ دو گے؟ میں نے عرض کیا, فدا کا بی و امی, یعنی آپ پر میری ماں اور میرے باپ قربان, اے نبی آپ کی کتاب کون سی ہے؟ تو آپ نے فرمایا, جسے محمد بن اسماعیل بخاری نے جمع کیا ہے. تو یہ ہے وہ کتاب جس کو آج ہم صحیح بخاری کے نام سے جانتے ہیں. یہ وہ کتاب ہے کہ حقیقت میں جس کو اللہ تعالیٰ نے چن لیا. کس کام کے لیے چنا؟ کہ انسانیت میں اس کتاب کا نفع رہے. قرآن پاک کی ایک خوبی سورۃ ہجر میں ہم پڑھتے ہیں, اللہ سبحانہ تعالیٰ نے فرمایا کہ ان نحن نزلنا ذکر و ان له لحافظون, بے شک ہم نے ہی اس ذکر کو نازل کیا ہے اور ہم ہی اس کی حفاظت کرنے والے ہیں. یہ قرآن پاک کا امتیاز ہے. پچھلی کتابوں میں بس اللہ نے یہ وعدہ نہیں لیا تھا کہ میں اپنی کتابوں میں تبدیلی نہیں کرنے دوں گا, قرآن میں اللہ تعالیٰ نے یہ وعدہ دیا. اور ہم سب کا متفقہ عقیدہ ہے یہ کہ قرآن پاک کی زبر سے زیر بھی نہیں بدلی جاتی. کوئی بڑی بات نہیں ہے, کیونکہ بل ہوا کلام اللہ. جو مقام الہامی کتابوں میں قرآن پاک کو حاصل ہے, وہی مقام امام بخاری رحمہ اللہ کی کتاب صحیح البخاری کو ملتا ہے. انسانوں کی لکھی ہوئی کتابیں, اب جب میں انسانوں کہتی ہوں تو مسلمان نہ سمجھیے گا, انسانوں کی لکھی ہوئی کتابوں میں صحیح بخاری وہ کتاب ہے کہ جس کے اندر تبدیلی کی کوئی گنجائش نہیں. یہ وہ کتاب ہے کہ جو آج تک کروڑ ہا کروڑ انسانوں کو فائدہ دے چکی ہے, تقریباً 12 صدیوں سے زیادہ. یعنی آپ دیکھیے کہ 194 ان کی زندگی کا سال لے لیجئے جب پیدائش ہوئی تھی, اور 250 میں ان کا انتقال ہوتا ہے. وہ دن سے آج 1435 تک تقریباً 12 صدیاں گزر گئی ہیں. آج تک جیسے بارش کا نفع نہیں رکا, آسمان نے خیر دینی نہیں رکی, زمین سے فصلیں اگنی نہیں رکیں, اس طرح صحیح بخاری سے فائدہ اٹھانا اس سے لوگ محروم نہیں ہوئے. اپنے دور کی بہترین کتاب تھی, کیسی تھی کیا تھی اس کو تو ہم دیکھیں گے ہی, لیکن آئیے ذرا دیکھیے کہ امام بخاری نے اس کتاب کو لکھنے کے لیے اہتمام کیا کیا. امام بخاری رحمہ اللہ خود اپنی اس کتاب کے بارے میں بہت کچھ کہتے ہیں، اور جو بات کوئی خود لکھنے والا یا کسی چیز کو پروڈیوس کرنے والا کہہ دے، پھر وہ بات کیا بات ہوگی۔ حقیقت ہے کہ صحیح بخاری کو جو زندگی ملی ہے وہ تو شاید کسی اور کو دنیا میں ملی نہیں ہوگی، اسی لیے لوگ ان کو امیر المومنین فی الحدیث بھی کہا کرتے تھے۔ فرماتے ہیں، چند دن کی باتیں سن لیجئے، یہ ہمارے عمل کی باتیں ہیں۔ اس میں فرماتے ہیں کہ میں نے کوئی حدیث اس کتاب میں اس وقت تک داخل نہیں کی جب تک غسل کر کے 2 رکعت نماز ادا نہ کر لی ہو۔ کون سے 2 رکعتیں تھیں؟ یہ استخارے کی، ہر حدیث کے ساتھ استخارہ کیا، 2 نفل پڑھے، بیت اللہ شریف میں اس کو جمع کیا، یعنی صحیح بخاری کو جمع کرنے کا کام بیت اللہ میں شروع ہوا تھا اور مدینہ جا کر پورا کیا۔ 16 سال لگے ان کو یہ کتاب لکھنے میں۔ 2 رکعت پڑھ کر ہر حدیث کے لیے استخارہ کیا، جب تک مجھے اس حدیث کی صحت کا یقین نہ ہوا تب تک میں نے اس کو لکھنے کے لیے قلم نہیں اٹھایا۔ اس کو میں نے اپنی نجات کے لیے حجت بنایا ہے۔ اور آپ کو پتہ کتنی حدیثیں تھیں شروع میں جن کو جمع کر کے اس میں سے لکھا؟ 6 لاکھ حدیثیں، اور یہ 6 لاکھ حدیثیں امام بخاری کو زبانی یاد تھیں۔ کین یو بلیو؟ امام بخاری کے بارے میں ان کے استادوں میں سے ایک استاد کہتے ہیں کہ حجرہ نبوی اور منبر کے درمیان بیٹھ کر اور ہر ترجمۃ الباب کو 2-2 رکعت نماز پڑھ کر اور استخارہ کر کے کامل اطمینان قلب حاصل ہونے پر لکھتے تھے، پھر کاغذ پہ ڈالتے تھے اس کو۔ امام بخاری کے ساتھ تھے ایک شخص، وہ کہتے ہیں کہ رات میں 15 سے 20 مرتبہ اٹھتے اور روشنی، وہ جیسے آپ اس طرح کی لالٹن کہہ لیں، یعنی چراغ سے آگ روشن کرتے، چراغ جلاتے اور حدیثوں پر نشان دے کر سوتے۔ میں نے امام بخاری کو دیکھا۔ راتوں کو اٹھ اٹھ کے کون سا کام ہم کرتے ہیں جو کام ہمارا پیشن بن گیا ہو، جس کے اندر دل لگ جاتا ہے؟ اس سے پتہ چلتا ہے کہ امام بخاری سفر اور خضر ہر جگہ حدیث کو جمع کرنے کا کام کرتے تھے۔ جب بھی کہیں، یہ نہیں تھا کہ بیٹھ کے لکھتے ہیں، جیسے آپ کو کہا جائے کتاب لکھے آپ کہیں گے اچھا فوکسڈ، خالی جگہ پہ چھوڑ دے مجھے، ذرا آپ اس کا مزاج بھی سمجھیے کہ یہ حدیث گھر میں بیٹھ کے لکھنے والی نہیں تھی۔ گھر میں بیٹھ کے کون لکھتے ہیں؟ جو خود اپنے دل سے لکھتے ہیں۔ تو امام بخاری نے خود تھوڑی لکھنا تھا، حدیثوں کو جمع کرنا تھا، اس کے لیے سفر کرتے تھے۔ جب ان کو پتہ چلتا کہ کسی جگہ کوئی شخص رہتا ہے، اس تک جاتے، سفر کرتے، پھر اس کی پوری ریسرچ کرتے، اس کے حافظے کی، اس کے عقیدے کی، اس کے ایمان کی، اس کے رزق حلال کی، کتنے کرائیٹیرین، اگر میں وہ سارے ابھی آپ کو بتانے لگ جاؤں تو آپ پریشان ہو جائیں گے۔ اور اس کے بعد جب ان کو یقین ہوتا کہ یہ بات کہنے والا صحیح کہہ رہا ہے، پھر اس حدیث کو جمع کرتے۔ پہلے انہوں نے جو شروع میں جمع کی تھی وہ 6 لاکھ تھی، جس میں سے اب اس وقت تقریباً 7,526 کے قریب کتاب میں حدیثیں موجود ہیں۔ اس پہ بعد میں کروں گی انشاءاللہ، لیکن اس وقت اسپرچولیٹی کو لیجئے۔ کن کاموں میں برکت ہوتی ہے جو اس طرح سے ہوں کہ جس میں انسان ایکسیلنسی کے درجے پہ ہو؟ آج اگر سیکھنے میں ایکسیلنسی نہیں ہے تو کل سکھانے میں نہیں ہوگی، آج دین لینے میں سنجیدگی نہیں ہے تو کل دین دینے میں اللہ ہی کرے تو ہوگی، ورنہ کم ہوتی ہے۔ امام بخاری رحمہ اللہ نے اپنے ملک کو چھوڑا، حرم میں چلے گئے، وہاں علم سیکھا، اور پھر جب صحیح بخاری لکھنی شروع کی تو خانہ کعبہ سے نکلے اور مسجد نبوی میں پہنچے۔ کیوں؟ کہ جن کی کتاب جمع کر رہا ہوں ان کے بالکل پاس ہی رہوں، اور بالکل وہی جو روضہ تو ریاض المن جنہ، جہاں آج ہمیں 2 نفل پڑھنے کا موقع مل جائے بڑی بات ہے، وہاں بیٹھ کے اس کو لکھتے تھے۔ اور آپ سوچیں کتنے استخارے، کتنے نفل، کتنی حدیثیں، چلے 7,500 کچھ حدیثیں بھی آپ سمجھ لیں تو اتنے نفل، اتنے استخارے، پھر غور و فکر، پھر تدبر، پھر اس طرح کی باتیں کرتے تھے، پھر اس کتاب کو اپنے پاس، اس بات کو اپنی کتاب میں جگہ دیتے تھے۔ امام بخاری فرماتے ہیں کہ لم اخرج فی حاصل کتاب الا صحیحا، میں نے اپنی اس کتاب میں صرف صحیح احادیث کی تخریج کی ہے۔ فتح الباری میں یہ لکھتے ہیں، کہتے ہیں کہ میں نے تقریباً 6 لاکھ طریقے سے جامع احادیث کا انتخاب کیا۔ صحیح بخاری میں مقررات کو چھوڑ دیں تو 7275 حدیثیں۔ مقررات کس کو کہتے ہیں؟ جو ریپیٹ کی گئیں۔ امام بخاری کی خوبی دیکھیے کہ ایک بات ایک دفعہ سن کے تسلی نہیں ہوئی، وہی بات کسی دوسرے سے اگر پھر ملی تو اس کو پوری سند اور چین کے ساتھ لکھا۔ جب یہ کتاب کا نام آپ کے سامنے رکھوں گی تو آپ اس کو دیکھیں گے انشاءاللہ۔ اور اس کے اندر سے 21 روایتیں ایسی ہیں، 21، جس میں امام بخاری اور نبی صلی اللہ علیہ وسلم کے بیچ میں صرف 3 لوگ ہیں، اور باقی جو کتابیں اس میں اکثر 5 لوگ ہیں، کیونکہ آپ کا دور ہی وہ تھا کہ جس میں 5 لوگ تھے۔ امام بخاری کہتے ہیں کہ میں نے حدیث لینے میں کبھی بھی کسی سے احسن درجے سے نیچے کا کرائیٹیریا نہیں رکھا۔ تھوڑا سا اس کو سمجھیے گا، پھر آپ دیکھیں گے کتنا ناممکن کام ہے جو امام بخاری سے اللہ نے لیا اپنی قدرت کے مطابق۔ آپ مثال سے سمجھیں کہ آپ ٹیچ کرتے ہیں کسی اسکول میں، پچھلے 5 سال سے آپ لوگوں کو قرآن پڑھا رہے ہیں، 5 بیچز آپ کے نکل گئے۔ اب آپ کو پتا کہ ہر بیچ جو نکلتا ہے اس میں ہر طرح کے اسٹوڈنٹس ہوتے ہیں نا، کچھ اے گریڈ ہوں گے، اے پلس ہوں گے، پھر اے ہوں گے، پھر بی ہوں گے، سی ہوں گے، پھر کہیں جا کے ایسے ہوگا نا۔ احادیث کی بنیاد میں آپ اس کو سمجھ لیجئے کہ جب ہم حدیث کی ٹرمینالوجیز بولتے ہیں، جو مجھے نہ چاہتے ہوئے بھی آپ سے بولنی پڑے گی، تو سب سے اوپر جو درجہ ہوتا ہے نا وہ صحیح کا ہوتا ہے، پھر احسن ہوتا ہے، پھر ضعیف ہوتا ہے، پھر ضعیف جداً ہوتا ہے، پھر اس کے بعد 5ویں درجے پہ موضوع ہوتا ہے۔ امام بخاری کی کتاب میں جتنی بھی حدیثیں ہیں وہ صحیح ہیں، اس کا نام ہی الصحیح ہے، بلکہ اگر آپ چاہیں تو کتاب کا نام بھی لکھ لیں، الصحیح کیا ہے؟ وہ کتاب جس کے اندر ساری روایتیں صحیح ہوں، ایک روایت بھی اے پلس گریڈ سے نیچے کی نہیں رکھی۔ اچھا، یہاں سائڈ کا نقطہ بھی سمجھیں، 5 بیچز میں سے جو اسٹوڈنٹس نکلے، صرف ان کی حدیث امام بخاری نے کلیکٹ کی اور اس کو اپنی کتاب میں جگہ دی، جنہوں نے اے پلس نمبر لیے ہوئے تھے۔ ممکن ہے؟ یعنی اے نمبر، بی، بی پلس، سی، ڈی، ایسے تمام اسٹوڈنٹس کی باتیں چھوڑ کے صرف ان کو نامینیٹ کیا کہ جو اے پلس تھے اور ان کی حدیثیں جمع کرتے تھے۔ اتنی اس کی زندگی کے بارے میں پڑچول کرتے، اتنا کچھ دیکھتے کہ ایک بار کہتے ہیں کہ امام بخاری رحمہ اللہ کئی میل کا سفر کر کے گئے اس سوچ میں کہ ایک شخص کے پاس حدیث ہے، میں اس سے حدیث لے کے آؤں۔ اور جب جاتے تھے نا تو اس شخص کے بارے میں اس کے گاؤں اور قبیلے سے پوچھتے تھے، اس کا حافظہ کیسا ہے، یہ بیمار تو نہیں، اس کو جنون تو نہیں لاحق، اس کو نسیان تو نہیں لاحق، یہ جھوٹا تو نہیں، یہ عملی زندگی میں کیسا ہے، دھوکے باز تو نہیں، چیٹر تو نہیں۔ جب پوری حقیقتیں جمع ہوتی تھی نا پھر اس سے بات کرتے تھے۔ تو ایک دفعہ ایسا ہوا کہ یہ جب گئے تو ایک شخص کو دیکھا کہ اپنے کپڑے کو یوں کر کے، اس طرح جیسے وہ چلو سے نہیں بناتے، تو اپنے گھوڑے کو بلا رہا ہے، گویا کہ جیسے وہ گھوڑے کو کھانا کھلائے گا۔ گھوڑے نے جب وہ چلو دیکھا تو اس کی قریب آیا، جب وہ گھوڑا قریب آیا نا تو اس شخص نے اس کی نکیل پکڑ لی اور کپڑا چھوڑ دیا، کپڑے میں کچھ بھی نہیں تھا۔ امام بخاری یہ منظر دیکھ کے وہاں سے پلٹ آئے، کہنے لگے کہ جو شخص ایک گھوڑے کے ساتھ جھوٹ بول سکتا ہے اور اس کو دھوکہ دے سکتا ہے تو وہ اللہ کے نبی کی حدیث کے معاملے میں بھی ایسا ہی کر سکتا ہے۔ تو امام بخاری رحمہ اللہ جو باتیں لکھتے تھے اپنی کتاب میں وہ انتہائی اوتھینٹیسٹی کے ساتھ لکھتے تھے، اور ہر حدیث کے بارے میں ان کو جب تک یقین نہیں ہوتا تھا، حتیٰ کہ آپ کو پتا کہ امام بخاری کا جو معیار تھا نا حدیث لینے کا، اس پہ بہت سارے لوگ کہتے تھے اٹس ٹو مچ۔ اور جتنے لوگ، اب آپ سوچیں اس مثال سے کہ 7000 سے اوپر کی حدیثیں ہیں، تو 7000 حدیثوں میں سے 21 حدیثوں کو چھوڑ دیں، باقی سب کے بیچ میں 5 لوگ ہیں، تو 7 × 5 سے ضرب دے دی تو کتنے لوگ ہو گئے بیچ میں؟ 35000۔ 35000 لوگوں کے حالات، ان کے حافظے، ان کی باتیں امام بخاری کو ازبر جاتی، اور اس میں اتنی ریسرچ کر کے پھر اس کتاب کو لکھتے تھے، اتنی محنت سے یہ کام انہوں نے کیا۔ کہتے ہیں کہ امام بخاری की हयात तैयबा में 90,000 लोगों ने ब्राह रास्त आपसे इस अजीम किताब का दर्स लिया और बिला वास्ता इनकी सनद से रिवायत किया। जब इमाम बुखारी अपनी किताब लिख कर फारिग हुए तो आपने इसे इमाम अहमद बिन हम्बल और इमाम याहिया बिन मोइन और इमाम अली बिन मदीनी के सामने पेश किया कि अपने उस्तादों को दिखाया कि ये किताब मैंने लिखी है। सब ने मुत्तफिका तौर पर इस किताब को मुस्तहसन करार दिया। जिस चीज़ को उस्ताद अच्छा कह देना वही अच्छी होती है, मेरी नज़र में हल्का सा मेयार ही है। जिस चीज़ को आपको उस्ताद कहना ठीक है आप उसको माने, बाकी शागिर्द और साथी जो कहते हैं वो तो बेचारे अभी बच्चे हैं। कोशिश करें कि उस्तादों के मुंह से आपके बारे में अच्छे लफ्ज़ निकलें और ये बहुत मेहनत के बाद होता है। उन सब उस्तादों ने इनकी हदीसें जो बयान की इनकी सेहत की गवाही दी। बाज हजरात ने सिर्फ 4 अहादीस के बारे में कुछ क्वेश्चन किया, यानी अपना ख्याल पेश किया कि आई थिंक सो कि इसमें सम डाउट है, चलो भाई रिसर्च करते हैं। और आपको पता है जब रिसर्च की तो किसकी बात ठीक थी, उस्तादों को मुगालता लग रहा था लेकिन इमाम बुखारी का ख्याल बिल्कुल दुरुस्त था। ये किताब हकीकत में इंसानियत के लिए एक बहुत बड़ा नफ़ा है। इमाम बुखारी रहमतुल्लाह की ये किताब सोने के पानी से भी लिखी गई आबे ज़र के साथ। सुन लीजिए, उम्मत में ऐसे कदरदान गुजरे जिन्होंने कुरान पाक और इसके बाद सही बुखारी को सोने के खालिस पानी से लिखवाया। एक आलम दीन अबू मोहम्मद मुजनी के तस्करे में लिखा है कि उन्होंने किताबत करने वालों को हुक्म दिया कि वो कुरान मजीद और सही बुखारी को आबे ज़र से लिखकर इनके सामने पेश करें। चुनाचे ये दोनों किताबें तमामो कमाल पूरी की पूरी सोने के पानी से लिखकर उनके सामने पेश की गई। आप कहेंगे ये क्या, तो आप और मैं सोने का जेवर क्यों पहनते हैं? यहाँ से वैल्यू देखें कि इल्म और हदीस की उस दौर में क्या वैल्यू थी। कहते हैं कि इमाम बुखारी ने हदीस जमा करने में जो मेयार कायम कर दिया है अब कोई उसको कॉन्कर नहीं कर सकता। आज भी उलमा की ज़ुबान में जो बात सही बुखारी में आ जाए उसको आंखें बंद करके कबूल किया जा सकता है, कोई उस पर क्वेश्चन नहीं कर सकता। अच्छा, क्या इमाम बुखारी ये दावा भी करते हैं कि उन्होंने सारी सही हदीसें जमा कर दी हैं? तो ये दावा नहीं है। आज एक फितना दूसरी तरफ भी चल पड़ा और वो फितना क्या है कि इमाम बुखारी की किताब के अलावा अब कोई और किताब लेनी नहीं है। चूंकि ये हदीस सही बुखारी में नहीं तो हम इसको नहीं लेंगे, हालांकि इमाम बुखारी खुद इस बात का दावा नहीं करते थे। इमाम बुखारी ने यह तो दावा किया कि जो बात मैंने इसमें लिखी है वो ठीक है सेहत के एतबार से, लेकिन ये नहीं कहा कि मैंने सारी लिख दी हैं। और आपको पता है कि इमाम बुखारी रहमतुल्लाह ने जो 4 लाख हदीसें जमा की थी उनमें से बाकी किधर गई? समझते हैं आप लोग बात को, वो भी तो ठीक थी, वो बीच में क्यों नहीं लिखी? जो इमाम बुखारी की शरायत थी ना बड़ी बड़ी, उनमें से किसी एक शर्त से वो जरा सी नीचे हो जाती थी तो इमाम बुखारी ने उसको ला किया। आपकी सारी छोटी हुई किताबों पे मौता इमाम मालिक लिखी गई है। इमाम मालिक ने वो सारी हदीसें जो इमाम बुखारी ने नहीं ली अपनी बुखारी में नहीं लिखी। और याद रखिए कि इमाम बुखारी ने सिर्फ सही बुखारी नहीं लिखी, इनकी और भी किताबें हैं, लेकिन जो मेयार सही बुखारी का था ना उसको कायम रखने के लिए जरा सा भी 1920 फर्क हुआ ना तो उस किताब में नहीं लिखी। इसको कहते हैं अहसन अमला, किससे कम नहीं होगा। फिर उनकी छोड़ी हुई किताबों में किताबें लिखी गई। फिर इनके शागिर्द इमाम मुस्लिम रहमतुल्लाह ने इन्हीं की किताब में जो दर्ज चीजें हैं उनको फिर किस तरह से किया, उसके अंदर तरतीब रखी। सही बुखारी आप कह सकते हैं बहुत एनरिच्ड, बहुत ऑथेंटिक और बहुत ही ज्यादा उसके अंदर खूबियां हैं, लेकिन इमाम मुस्लिम जो इमाम बुखारी के शागिर्द थे उन्होंने इसको ईजी टू अंडरस्टैंड कर दिया। जैसे एक चीज लिखी हो तो उसको रिसर्च करना आसान होता है ना, असल काम तो लिखना था वो कर गए, लेकिन वो हाई इंटेलेक्चुअल किस्म की थी। इमाम मुस्लिम ने उसमें से मुकर्ररात को निकाल दिया, रेपिटिशन को निकाल दिया और बाब इस तरह से बांधे कि उन बाब के अंदर से बात को समझना आसान है। इसीलिए लोग कहते हैं कि इमाम बुखारी ने इल्म जमा किया और इमाम मुस्लिम ने उस इल्म को हजम करना सिखाया। कहते हैं वेरी ईजी टू डाइजेस्ट, क्या इमाम मुस्लिम की किताब। तो क्या फिर ये दोनों एक दूसरे के खिलाफ थे? हमारे यहाँ एक बड़ा मसला है, एक की तारीफ कर दो ना तो दूसरे की बुराई समझेंगे, किसी उस्ताद का शागिर्दी को कुछ पढ़ाने लग जाए या बात करने लग जाए तो लोग फौरन तकाबुल में आते हैं कि ये क्यों और वो क्यों। हालांकि आप देख रहे हैं कि इमाम बुखारी अपनी किताब लिखकर अपने उस्तादों को पेश कर रहे हैं कि आप इसको देखिए, ये ठीक है नहीं। तो ये गुड रिलेशनशिप भी दिखाता है किस तरह से अल्लाह ताला ने उन लोगों को हौसले भी दिए थे और ज़र्फ़ भी बड़े बुलंद थे उनके। याद रखिए कि आला ज़र्फ़ी के बगैर आप दीन का तो कोई काम कर ही नहीं सकते, दुनिया के भी काम नहीं होते। आप आज भी देख लीजिए कि जो लोग वेस्टर्न स्टाइल पे जीते हैं वो आपको कौन सी अकदार सिखाते हैं, गुड मैनर सिखाते हैं ना। मैं एक किसी मुल्क में थी तो वहाँ उन दिनों एक खबर बड़ी गर्म थी। क्या थी खबर कि एक औरत, उसने दुनिया की किसी किताब सब्जेक्ट में PhD की थी, और आप में से तकरीबन सबको ही पता होगा कि PhD करने के लिए थीसिस लिखना पड़ता है। बुक लिख लें, बुकलेट लिख लें, कुछ भी करें, उसकी बेस पे आपको डिग्री मिलती है। खैर उसने लिखी, उसको डिग्री मिल गई, हो गई बात। शर्त उसमें एक ही होती है कि खुद लिखना है। जिन दिनों मैं उस मुल्क में गई हुई थी, खबर क्या फैली हुई थी जो मुझे वहाँ के साथियों ने सुनाई, ना तो मैं उस औरत को जानती थी और ऑफ कोर्स वो नॉन मुस्लिम औरत थी, कोई ऐसी यानी रिलीजियस बुक भी नहीं थी। पता क्या चला कि उसके ऊपर मुकदमा है और उसको जो इज्जत और जो ऑनर पिछले 25-30 साल से मिली थी सब वापस ले लिया। क्यों? इतने साल के बाद उसकी बुक में से कुछ हिस्से ऐसे निकले हैं कि उसने खुद नहीं लिखे, किसी और के कोट किए थे, लेकिन शो ये किया कि ये मैंने लिखी है। अब इस बेस पे मुकदमा चला और वो शायद पार्लियामेंट में या किसी इस तरह के ओहदे पे भी पहुंची थी, उससे वो सारा ओहदा भी वापस ले लिया कि आपने झूठ क्यों बोला। ये दुनिया वालों का मेयार है जो कामयाब होते हैं। हमारा नाम किसी का नाम बदल के आप छपवा लो कुछ नहीं होता, दीन का ही काम है। किसी के पारे आप पकड़ें, उसको फोटो कापियां करके अपने नाम पे बांट लें, फायदा लेना और बात है, लेकिन उसका नाम बदल देना ये और बात होती है ना। तो याद रखिए कि आला इखलाक आला वसफ इंसान को हर जगह आगे ले जाते हैं। जितना ज्यादा आपका मेरा वसफ बुलंद होगा, क्राइटीरियन अपने लिए अच्छा रखें। और इमाम बुखारी रहमतुल्लाह अपनी इस किताब के अंदर कोई बात लिखते वक्त ये नहीं सोचते थे कि ये मेरा नाम हो रहा है, वो ये सोचते थे कि मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बातें जमा हो रही हैं। इस किताब के अंदर उनको जिम्मेदारी का एहसास था। और आपने भी एक जुमला सुना, शायद गौर किया कि नहीं किया, कहते हैं कि इस किताब को मैं अपनी बख्शिश के लिए हुज्जत बनाता हूँ। यानी क़यामत के दिन ये किताब इस लेवल की हो कि अल्लाह मुझे बख्श दे कि जा तेरे इस कारनामे पर तुझे बख्श दे। ये हालात है, इस तरह के लोगों के ये काम थे और इन चीज़ों को ला के उन्होंने रखा। ब्राह रास्त जो किताब है बहुत ही खूबसूरत किताब है। असल में ये किताब 7 जिल्दों में है। इंग्लिश में तारुसलाम वालों ने इसको 9 जिल्दों में भी छापा है। बाद लोगों ने 2 जिल्दों को एक कर दिया, एक को 2 कर दिया, इसलिए मुख्तलिफ जगह से ये छपी भी मिलती है। लेकिन आप आज मार्केट में इसकी 2 तरह की किताबें देखते हैं, एक तो है 7 जिल्दों वाली और एक है सही बुखारी मुख्तसर। मुख्तसर में क्या हुआ, यानी अभी उसके बाद काम हुआ है कि उनकी किताब में जो डबलिंग थी उसको निकाल दिया ताकि पब्लिक के लिए आम हो जाए, आमतुन्नास के लिए आसान हो जाए। तो इंशाल्लाह ताला हम जो किताब यहाँ पढ़ेंगे वो सही बुखारी की मुख्तसर किताब होगी। यानी मुख्तसर से मुराद एक तो उनकी अपनी किताब का नाम भी मुख्तसर है, वो मैं आपको बताऊँगी बाद में इंशाल्लाह, लेकिन यहाँ ये समझ लें कि सही बुखारी हम क्यों पढ़ें, ये भी एक क्वेश्चन है जहन में आता। तो सही बुखारी हम क्यों पढ़ें? इसलिए कि अल्लाह की किताब के बाद कोई किताब उससे सही नहीं है, यानी ऑथेंटिक बुक है। दूसरी वजह इसको पढ़ने की क्या है कि जिस तरह कुरान पढ़ने से अल्लाह के अल्लाह की बात समझ आती है ना, तो सही बुखारी असल में तो हदीस है, तो हदीस पढ़ने से दीन की हिकमत समझ आती है, मिजाज समझ आता है। फिर तीसरी बात, सही बुखारी को हम क्यों पढ़ें कि कुरान पाक जब हम पढ़ते हैं तो बहुत सारी आयतों को पढ़ते वक्त हम तफसीर से अहदीस नोट करते हैं। सही बुखारी जब आप पढ़ लेंगे ना तो आपको एक शरह सदर हो जाएगा कि आपने बहुत बड़ा ख़जाना पा लिया। एक बड़ी ही मरूफ रिवायत है, यानी रिवायत को आप कह लीजिए रिवाज, और वो क्या है कि सही बुखारी पढ़ने और पढ़ाने से बरकत उठती है, उतरती है। हमारे असलाब सही बुखारी का दौर करते थे, जब किसी मुश्किल में पड़ते, कोई बीमार हो जाता, कोई परेशान होता, तो वो घर में सही बुखारी पढ़ना शुरू कर देते थे और कहते थे कि इसकी वजह से वो तकलीफ टल जाती है। खैर पहली बात तो इस पे आप हैरान ना हो, इसको ज़रा आज के हालात से रिलेट करें। आज कभी आपने किसी को मुश्किल हालात में सही बुखारी का दौर करते देखा? कौन करे इतना लंबा चौड़ा दौर, और हर हदीस तो आपके अपने ऊपर ही पड़ती है। आज लोग कुरान पढ़ते हैं क्योंकि समझ नहीं आ रहा होता, और इसी तरह आप ज़ाइफ पढ़ते हैं, दुरूद तंजीना पढ़ लेते हैं, कभी कुछ पढ़ लेते हैं, लेकिन मेहनत की चूंकि आदत ख़त्म हो गई तो अब वो सही बुखारी का दौर तो नहीं करते हैं। दूसरी बात, आप देखिए कि सही बुखारी पढ़ने से क्या वाकई बरकत उतरती है? तो बस एक हदीस याद रखें, अल्लाह के नबी सल्लम ने फरमाया, नदरुल्लाहुल मरउ, अल्लाह उस बंदे को हरा भरा रखे, फ्रेश लुकिंग रखे, यानी चमकता हुआ रखे उसके चेहरे को, जिसने मेरी हदीस को सुना, जैसे मैंने कहा और मनो अन उसको याद किया, उसका एहसास किया, अल्लाह उसके चेहरे को हरा भरा रखे। यानी नबी सल्लम की दुआ है हदीस पढ़ने वाले के लिए कि अल्लाह उसको हरा भरा रख देता है। तो क्या बड़ी बात है, हम तो कुछ नहीं कहते इस बारे में, लेकिन लोग सही बुखारी इसलिए भी पढ़ते थे पहले दौर में कि उनकी जिंदगियों में बरकत आए, खैर आए। तो लिहाजा इस हदीस, इस किताब को पढ़ते वक्त हम सब ने यही सोचना है कि किस तरह से ये बात हो। चलिए इंशाल्लाह यहाँ भी इतनी बात है, लेकिन आपको इसके लिए हम बुक का और बाकी इसका जो इंटरव्यू, इसको अलग लेंगे। अल्लाह ताला से दुआ है कि हम सब के वक्त में बरकत हो।